तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्कार श्रोतावृन्द, आज हामीले एसबीएस नेपालीमा आत्महत्या रोकथाम अर्थात् सुसाइड प्रिभेन्सनको बारेमा कुरा गर्न गइरहेका छौँ। यही हप्ता फेब्रुअरी 14 18 तारिकसम्म अस्ट्रेलियाको एक संस्था युथ इन्सर्चले चाहिँ एन्ड युथ सुइसाइड भन्ने नाराका साथ अभियान गरेको थियो र त्यो नामले भनेअनुसार युवा जनसङ्ख्यामा आत्महत्याको समस्यालाई रोक्नु नै उनीहरूको मुख्य उद्देश्य रहेको थियो। यसै सन्दर्भमा कुरा गर्दा अस्ट्रेलियाको नेपाली भाषी समुदायमा पनि हामीले समय समयमा आत्महत्याको दुःखद घटनाका खबर सुन्ने गरेका छौँ। आखिर यो विषयलाई कसरी चाहिँ रोकथाम गर्न सकिन्छ त? यस विषयमा हामीले मेलबर्न निवासी मानसिक रोग विशेषज्ञ डाक्टर अनुपम पोखरेलसँग विस्तृत कुराकानी गरेका छौँ। सुइसाइड प्रिभेन्सन तपाईँ हामी मिलेर कसरी गर्न सक्छौँ त? यदि आफ्नो वरिपरि कसैलाई या आफैलाई पनि यस्ता विचार आएमा कसरी मद्दत लिने र यदि कोही काउन्सिलिङ जान मान्दैनन् भने कस्तो कदम चाल्न सकिन्छदेखि लिएर यदि कसैले आफ्नो नजिकको व्यक्ति यसरी गुमाएका छन् भने हामीले उनलाई कुन हिसाबमा सही तरिकाले सहयोग गर्न सक्छौँ र अन्तत समस्या आउनु अघि नै युवा समूहलाई चाहिँ अभिभावकले कसरी यो विषयमा ज्ञान दिन सक्छन् भन्ने जस्ता प्रश्नहरू समेटिएको यो कुराकानी सुन्नुहोस् केवल एसबिएस नेपालीमा।
जुन तपाईँले आत्महत्या सम्बन्धी आत्महत्या रोकथाम सम्बन्धी कार्यक्रमको सन्दर्भमा यो कुराकानीको सुरुवात गर्नुभयो, त्यो चाहिँ सधैँभरि नै एउटा टपिकल र महत्त्वपूर्ण विषय हो। युवा अवस्थामा आत्महत्याबाट मृत्युवरण गर्नेहरू चाहिँ टप 3 एक्सिडेन्ट पछि या लगायत चाहिँ टप 3 पर्दछन्। त्यो हिसाबले हेर्दाखेरि धेरै युवाहरू यो अननेसेसरी र रोक्न सकिने प्रकारका समस्याहरूबाट मृत्युवरण या मृत्युको मुखमा पुगिरहेको तथ्याङ्कले देखाएको छ। र सबभन्दा ठुलो कुरा चाहिँ के हो भनेदेखि यी कुराहरूलाई रोक्न सकिन्छ। हेर्नुहोस्, यो आत्महत्या अब दुर्घटना, अब आज हामी आत्महत्याको कुरा गर्दैछौँ होइन?
हजुर, जस्तो तपाईँले भन्नुभयो नि विभिन्न समस्याहरूले गर्दा मान्छेहरूले यस्तो गर्छन् भनेर, अब त्यो समस्याहरू चाहिँ कस्ता हुन सक्छन्?
अब आत्महत्या हेर्नुहोस्, कोही पनि मान्छेले खुसी भएर त गर्दैन नि होइन? कुनै निकै ठुलो भावनात्मक पीडाको एउटा चरम बिन्दुको रूपमा आत्महत्यासम्म कुरा पुग्न सक्दछ। अब कति मान्छेहरूमा पहिला कुनै मानसिक समस्याको डायग्नोसिस नभइकनै आत्महत्या भएको हामीले पाएका छौँ भने कति व्यक्तिहरूमा कुनै न कुनै प्रकारका मनोवैज्ञानिक समस्याहरूले ग्रस्त भएर त्यसको क्रमिक रूपमा समस्या बढ्दै गएर आत्महत्यासम्म कुरा भएको देखेका छौँ। तर तथ्याङ्कहरूले के देखेका छन् भनेदेखि, जसमा कुनै प्रकारको मानसिक समस्याको पहिचान भएको छैन उनीहरूमा पनि एउटा ठुलो सङ्ख्यामा अन्डरलाइन मानसिक समस्या चाहिँ हुन्छ भनेर भन्ने देखिएको छ। केहीमा चाहिँ अब हामी कुनै पनि प्रकारले कुनै मानसिक समस्या परेको थियो थिएन पत्ता लगाउन हामी सक्दैनौँ। त्यसलाई साइकोलोजिकल अटोप्सी भनेको मृत्यु पश्चात त्यस व्यक्तिमा के भएको थियो भन्ने सूचनाहरूको आधारमा एउटा अनुमान गर्ने एउटा तरिका हो। त्यो प्रोसेस फलो गर्दाखेरि पनि धेरैजसो व्यक्तिहरूमा कुनै न कुनै प्रकारको मानसिक समस्या परेको र यदि ती मानसिक समस्याहरूलाई समयमै पहिचान गरेको या निराकरण या नियन्त्रण गर्न सकेको भएदेखि यस्तो भनौँ न अकल्पनीय हुन नहुने अवस्था चाहिँ आउँदैन थियो भनेर भन्ने हामी त्यसरी सोच्दछौँ।
हजुर, जस्तै अब फर इक्जाम्पल हामी कोहीसँग बस्छौँ रे जो चाहिँ मानसिक स्वास्थ्य समस्यासँग गुज्रिरहनु भएको छ भने अब ती व्यक्तिले अब त्यस्ता सुसाइड आत्महत्याका बारेमा सोचेका छन् कि छैनन् भनेर हामीले लाइक कस्तो हिसाबले चाहिँ मद्दत गर्न सक्छौँ या सोध्न सक्छौँ? किनकि कतिपय मानिसहरू चाहिँ अब बाहिरबाट हेर्दाखेरि सबै ठिक छ जस्तो देखिने तर पछि चाहिँ त्यही व्यक्तिले गएर यस्तो कदम चाल्नु भएको पनि कतिपय देखिरह हुन्छौँ होइन? यस्तो हिसाबमा चाहिँ हामीले कसरी चाहिँ बुझ्न सक्छौँ मान्छेलाई?
तपाईँले एकदमै सही कुरा भन्नुभयो। तपाईँ हामी आफ्नै व्यक्तिगत अनुभवकै बारेमा यसो सोचौँ न, हामीलाई भित्र पीडा भएको छ भने पनि कोही मान्छेले कस्तो छ भनेर भन्दा हामी प्रायः ठिकै छ भनेर मुसुक्क हाँस्छौँ होइन? त्यो भन्दैमा भित्र सबै कुरा ठिक भएको छ नै भनेर भन्ने त होइन है। त्यसकारण बाहिर कोही मान्छे नर्मल देखेको छ भनेर भन्दैमा ऊ भित्र पनि ठिक नै छ मनोवैज्ञानिक हिसाबले भनेर भन्न त सकिँदैन। अब के हुन्छ भने यदि कोही मान्छेको व्यक्तित्वमा परिवर्तन आएको छ भनेदेखि र त्यो व्यक्तित्वको परिवर्तन चाहिँ लगातार बसिरहेको छ भनेर भनेदेखि त्यहाँ हामीले यस व्यक्तिमा भित्र कुनै तनावको स्थिति छ भनेर अनुमान गर्नुपर्ने हुन्छ। अब तनावमा भएको व्यक्तित्वमा परिवर्तन आएको हरेक व्यक्तिले आत्महत्याकै बारेमा सोचिरहेको छ भनेर भन्नु त मिल्दैन, तर त्यस्तो व्यक्तिलाई नजिकको साथीभाइहरूले थप प्रोभ गरेर सोधेर के हो तिमी त पहिलाको भन्दा फरक देखिन्छौ, पहिला जस्तो अब इन्ट्रेस्टको कुराहरूमा पनि त्यति जाँगर चलेको जस्तो देखिँदैन, झोक्राएको जस्तो देखिन्छौ, अब यो त मेरो अब्जर्भेसन हो है तर के यस्तो केही छ भने भन भनेर त्यसरी उत्प्रेरित गरेर भन्न भनौँ न इन्करेज गर्नुपर्छ कि। त्यसो गर्दाखेरि के हुन्छ भनेदेखि अब हामी कहिलेकाहीँ के सोध्छौँ भनेदेखि हामीलाई शङ्का लाग्यो हामीले चाहिँ यो मान्छेमा न त्यस्तो प्रकारको भावना आएको छ कि भनेर सोध्यौँ भनेदेखि दिमागमा त्यस्तो कुरा नआए पनि न हामीले सोद्धाखेरि त्यस्तो कुरा उत्पन्न हुने हो कि भनेर भन्ने एउटा अलिकति अप्ठ्यारो पनि कति मान्छेले चाहिँ मानेको पाइन्छ। तर वास्तवमा त्यस्तो हुँदैन, यदि भित्र त्यस्तो कुराहरू आत्महत्या सम्बन्धी अथवा एकदमै अब निराशावादी सोचाइहरू बढ्दै गएको अवस्था छ भनेर भनेदेखि यस्तो कुरा सोद्धाखेरि उसले चाहिँ आफ्नो मनको कुरा व्यक्त गर्ने अपर्च्युनिटी पाउँछ। यदि तपाईँसँग उसको राम्रो सम्बन्ध छ, विश्वासिलो सम्बन्ध छ भनेदेखि उसले चाहिँ मलाई यस्तो अप्ठ्यारो परेको छ अथवा चाहिँ मलाई नकारात्मक सोचाइहरू आएको छ भनेर सेयर गर्न पनि सक्दछ। र त्यसरी सेयर गर्दाखेरि चाहिँ उसलाई ए यस्तो केही पनि होइन, यस्तो कुरा सोच्न हुँदैन भनेर त्यसरी भन्ने भनेर भन्दा पनि त्यो चाहिँ कस्तो भने अलिकति डिसमिसिभ अप्रोच भयो। त्योभन्दा पनि त्यसलाई सिरियसली लिनुपर्छ हामीले, र कहिलेकाहीँ मान्छेले आफ्नो सबै कुरा नभनिकन अलिकति मात्र भनेर भन्ने हुन्छ। त्यसकारण यदि भावनात्मक स्थिति पहिलाको भन्दा भनौँ न गाह्रो अवस्थामा छ, उसलाई मनोवैज्ञानिक हिसाबले कठिनाइ सामना गर्नु परेको छ भनेर भनेदेखि उसलाई सहायता लिनको लागि उत्प्रेरित गर्नुपर्छ भनेर भन्ने म चाहिँ त्यसरी सन्देश दिन चाहन्छु।
हजुर, र अब यस्तै गरी सोद्धाखेरि कोहीलाई अप्रोच गर्दा अब कसैको अब त्यस्तो विचारहरू छ अरे, सपोज सुसाइडल थट्स, आफ्नो आत्महत्या गर्ने विचार, यदि कोही आफ्नो वरिपरिको मान्छेमा या आफैमा पनि त्यस्तो विचार यदि छ भने चाहिँ त्यो कसरी मद्दत गर्न सकिन्छ? लाइक होइन, म आफै हुन्छ नि आफै यो कुरासँग डिल गर्छु भनेर सोच्ने हो कि सही समय चाहिँ कहिले हुन्छ, लाइक मद्दत लिने सही समय चाहिँ?
कहिलेकाहीँ एकदम फ्लिटिङ हिसाबले मर्न मन लाग्ने विचारहरू आउनु भनेको चाहिँ त्यसलाई म प्याथोलोजाइज अथवा यो रोगको लक्षण हो भनेर चाहिँ भनिहाल्दिनँ होइन, तर यस्ता विचारहरू लगातार दिमागमा आइरहेको अवस्थामा त्यसलाई सिरियसली लिनुपर्छ आफूले पनि या आफ्नो नजिकको कसैलाई त्यस्तो विचार आएको व्यक्त गरेको अवस्थामा पनि। यस्तो अवस्थामा हामीले अब हामीसँग त अहिले विशेष गरी अस्ट्रेलियामा विभिन्न प्रकारका अपर्च्युनिटीहरू छन् यसको बारेमा सहायता लिनको लागि। हामीले सुसाइड हेल्पलाइनमा फोन गर्न सक्दछौँ, बियन्ड ब्लूमा फोन गर्न सक्दछौँ थप मार्गदर्शनको लागि। उनीहरूलाई मलाई यस्तो विचारहरू आइरहेको छ, अब मैले के गर्नुपर्छ होला भनेर सोध्न सक्दछौँ। त्यसपछि उनीहरूले थप प्रश्नहरू गर्दछन्। अब यदि उनीहरूलाई तपाईँको एकदमै खतरनाक स्थिति छ भनौँ न, यदि चाहिँ आत्महत्या तर्फ तत्कालै उन्मुख भएको अवस्थामा त उनीहरूले नै पनि 000लाई फोन गरेर तपाईँको घरसम्म पठाउने त्यस्तो अवस्था होला। तर यदि त्यस्तो होइन, उनीहरूले प्रश्न गरेको क्रममा चाहिँ यो रिस्क तत्कालको लागि चाहिँ बढी छैन र तपाईँ अहिलेको समयबाट हेल्प लिन सक्ने समयसम्मको लागि आफै नै प्रयासहरू गर्न सक्नुहुन्छ भनेर भन्ने अवस्थामा उनीहरूले मार्गदर्शन दिन्छन्, यहाँ कन्ट्याक्ट गर, यसो गर भनेर। र यस्तो अवस्थामा धेरैजसो अवस्थाहरूमा कन्ट्याक्ट गर्नेलाई चाहिँ आफ्नो जिपीलाई नै हो, जेनरल प्र्याक्टिसनरसँग अपोइन्टमेन्ट लिएर गएर मलाई यस्तो विचारहरू आइरहेको छ, अब मैले के गर्ने भनेर भन्दाखेरि उनीहरूले यो चाहिँ अब काउन्सिलिङले मात्र ठिक हुने हो कि अथवा त्योभन्दा कडा समस्या भएको अवस्थामा कुनै औषधि उपचार सुरु गर्नुपर्ने हो कि अथवा कुनै लागु पदार्थ पनि सम्बन्धित छ भने त्यतातिर पो उपचार फोकस गर्नुपर्ने हो कि अथवा चाहिँ यदि स्थिति साह्रै जटिल छ भनेदेखि पब्लिक मेन्टल हेल्थ सर्भिसलाई इन्भल्भ गराएर उनीहरूको क्राइसिस टिमलाई तपाईँको घरसम्म पठाएर या कुनै तरिकाले तपाईँलाई अस्पतालसम्म जानको लागि वातावरण मिलाइदिने हो कि, ती कुराहरू पनि जेनरल प्र्याक्टिसनरले गर्दछन्। मुख्य चाहिँ एउटा हेल्पलाइनहरू हुन् र अर्को चाहिँ जेनरल प्र्याक्टिसनर हो, यो दुईवटा कुरालाई हामी प्रयोग गर्न सक्दछौँ। कुनै अलिकति हल्का फुल्का विचार आएको छ भने पनि हेल्पलाइनमा फोन गरेर सोधेर अब म के गरौँ भनेर भन्नु त्यो चाहिँ सबभन्दा उत्तम हुन्छ।
हजुर, अनि यदि कोही व्यक्ति चाहिँ अब होइन यस्तो काउन्सिलिङ थेरापी अरूसँग कुरा गर्ने यस्तो कुरामा म विश्वास राख्दिनँ या त यस्तो नि हुन्छ यस्तो मेरो सोच मात्रै हो भने जस्तो त्यस्तो छ भने चाहिँ अब हामीले के गर्न सक्छौँ या त्यस्तोमा चाहिँ तपाईँको विचार के छ?
धेरैजसो अवस्थामा आत्महत्या सम्बन्धी विचार एउटा आइसोलेटेड रूपमा मात्र नआउने भई यसमा अन्य समस्याहरू पनि हुन्छन्, जस्तै निन्द्रा नलाग्ने, खाना रुचि कम हुने, अथवा भनौँ न एकदम मन आत्तिएको जस्तो हुने, डराएको जस्तो हुने, अनि त्यसपछि त्यही हिसाबले कति अवस्थाहरूमा भनौँ न जुन आभास सम्बन्धी पर्सेप्सन सम्बन्धी नौला अथवा अनौठा प्रकारका अनुभव हुने, आवाज सुनेको जस्तो लाग्ने, अथवा अब विचारहरू एकदमै नेगेटिभ भएर मेरो अङ्ग नै चलेको छैन कि अथवा मेरो भनौँ न दिमागले काम गरिरहेको छैन कि भनेर भन्ने त्यस्तो प्रकारका विचारहरू आउने, ध्यान दिन नसक्ने, स्मरण शक्तिमा पनि तलमाथि भएको जस्तो हुने, यी विभिन्न प्रकारका लक्षणहरूमध्ये थुप्रै या केही आत्महत्या सम्बन्धी विचार सँगसँगै आउन हुन सक्ने हुन्छन्, होइन? त्यो अवस्थामा खास के हो त मानसिक समस्या, त्यसको बारेमा जाँच पडताल गर्नुपर्ने हुन्छ। अब काउन्सिलिङ गरेर यो विचारलाई हटाउन सक्छु जस्तो अथवा सक्दिनँ जस्तो लाग्ने पनि हुनसक्दछ कति मान्छेलाई, त्यस्तो प्रकारको नेगेटिभिटी पनि आफ्नो मन त्यस्तो अवस्था उत्पन्न भएको पनि हुनसक्दछ। त्यो अवस्थामा अब सबभन्दा पहिला आफ्नो कोही नजिकको मान्छेहरूलाई, अब अस्ट्रेलियाको कुरा गर्नुहुन्छ भनेदेखि कुनै अब युनिभर्सिटीमा हुनुहुन्छ भने युनिभर्सिटीको अब एजुकेसन प्रोभाइडरले दिने जुन काउन्सिलर हुन्छ उसँग पनि कुरा गरेर मार्गदर्शन लिन सकिन्छ, होइन? अथवा अब कम्युनिटीको कुनै एल्डरहरू छ भनेदेखि उनीहरूसँग पनि सल्लाह लिन सकिन्छ। अब मानसिक रोगको डाक्टरले त ल यस्तै सल्लाह दिन्छ, कुनै न्युट्रल व्यक्तिसँग सल्लाह लिउँ न त भनेर त्यो पनि कोसिस गर्न सकिन्छ होला। त्यसकारण कमसेकम आफ्नो विचार आफ्नो ठाउँमा छ, तर आफूले ट्रस्ट गर्ने कोही मान्छेबाट सेकेन्ड ओपिनियन लिनु राम्रो हुन्छ यदि काउन्सिलिङमा विश्वास छैन भने पनि। तर म चाहिँ के भन्छु भनेदेखि एउटा मानसिक रोगको एउटा चिकित्सकको हिसाबले अस्ट्रेलियामा धेरै चाहिँ तरिकाहरू छन् यसको बारेमा थाहा पाउनको लागि। तपाईँ चाहिँ एउटा भनौँ न जेनरल बियोन्ड ब्लूमा अब उनीहरूको नाम सुसाइड हेल्पलाइन पनि होइन, यदि तपाईँलाई सुसाइड लेखेको कुरामा चाहिँ विश्वास छैन भनेदेखि बियोन्ड ब्लू अथवा त्यस्तै अन्य अर्गनाइजेसनहरूमा सम्पर्क गरेर मार्गदर्शन लिनको लागि, अब उनीहरूसँग प्रश्नहरू गरेर मलाई विश्वास छैन भने त्यो कुरा पनि उनीहरूसँग भनेर कुराहरू अगाडि बढाउन सकिन्छ।
हजुर, अनि यही अब आत्महत्याकै विषयमा चाहिँ हाम्रो समुदायमा चाहिँ यसको बारेमा कतिको ज्ञान छ या अझै यसको आवश्यकता छ कि कस्तो लाग्छ त्यो चाहिँ?
समुदायमा ज्ञान छ छैन भनेर भन्दा पनि हाम्रो समुदाय त विभिन्न प्रकारका व्यक्तिहरू मिलेर बनेको एउटा समूह हो, होइन? उनीहरूको चाहिँ एजुकेसन स्टाटस फरक होला, उनीहरूको चाहिँ ब्याकग्राउन्ड फरक होला, कुन परिवेशमा हुर्केको त्यो कुरा फरक होला। त्यसकारण त्यसरी अब कुनै एउटा अनुसमुदाय हाम्रो समुदायभित्रै अनुसन्धान नगरिकन समुदायको ज्ञान कस्तो छ भनिहाल्न त मिल्दैन। तर अब मैले क्रमिक रूपमा के पाएको छु भने आफ्नो अस्ट्रेलियामा गएको 18 वर्षको बसाइको क्रममा र विभिन्न व्यक्ति संस्थाहरूसँगको अन्तर्क्रियाको क्रममा मानसिक स्वास्थ्यप्रतिको सजगता क्रमिक रूपमा बढ्दै गइरहेको छ। अब हाम्रो समुदायमा पनि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न संस्था या व्यक्तिहरूले काम गर्दै आइरहनु भएको छ र पहिलाभन्दा आफूले चिनेको व्यक्तिलाई अथवा आफ्नो सम्पर्कमा आएका नयाँ आएका माइग्रेन्ट अथवा विद्यार्थीहरूलाई राइट डिरेक्सनतिर पठाउने गरेको ट्रेन्ड चाहिँ मैले बढ्दै गएको पाएको छु। त्यो चाहिँ पोजिटिभ कुरा हो दिनताजी।
हजुर हजुर, अनि जस्तै अब यो विषयमा चाहिँ हामीले जबसम्म केही घटना घट्दैन नि तबसम्म यसको बारेमा खासै कुरा गरिँदैन होइन, त्यो बारेमा चाहिँ के गर्न सकिन्छ? जस्तै अब अभिभावकहरूले आफ्नो बच्चाहरूलाई यसको बारेमा ज्ञान दिने हो कि विद्यालयहरूमा यसको बारेमा कुरा गर्ने हो कि, हुन त धेरै ठुलो प्रश्न हो होइन, एकैचोटि यो गर्ने भन्न नि मिल्दैन, तर लाइक अब यो युवा जनसङ्ख्यालाई अनि अब आप्रवासी जनसङ्ख्यालाई त्यो विषयमा चाहिँ कसरी चाहिँ यो कन्भर्सेसन स्टार्ट चाहिँ कसरी गर्न सकिन्छ?
अब अहिले मेरो अब हामीले हुन त बेला बेलामा आत्महत्याका घटनाहरू सुन्दछौँ, तर पहिलाभन्दा युवा समूहमा आत्महत्याको बारेमा जानकारी बढ्दै गएको नै मैले पाएको छु। अब अहिले भनौँ न डिप्रेसन भनेर भनेको एकदम कमनली अन्डरस्टुड मिसअन्डरस्टुड पनि भनौँ एउटा शब्द अथवा कन्डिसन भइसकेको छ, होइन? त्यसकारण अब मेन्टल हेल्थ लिटरेसी डेफिनेटली बढेको छ. अब अस्ट्रेलियामै हुर्केका नेपाली हाम्रो समुदायका बच्चाहरूमा त उनीहरूमा मानसिक ज्ञानको समस्याको त अझै बढी ज्ञान भएको अवस्था छ. तर कहिलेकाहीँ ज्ञान हुँदैमा पनि कुनै रोगले छोप्यो भनेर भनेदेखि अथवा कुनै मानसिक रोगले कडा अवस्थामा गाँजेको त्यो अवस्थाको सोच्ने तरिका नै परिवर्तन हुनसक्छ रोगले गर्दाखेरि. अनि त्यसमाथि पनि ठुलो तनाव परेको अवस्था छ. सँगसँगै कुनै दुर्व्यसन रक्सी या अन्य त्यस्तै कुलतको पनि बानी छ भनेर भनेदेखि त्यसले त आत्महत्या गर्ने टेन्डेन्सीलाई झन् धेरै बढाइदिन्छ होइन. अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भनेदेखि मानसिक रोग, कुनै दुर्व्यसन र तत्काल परेको ठुलो तनाव, यो तिनवटाको कम्बिनेसन चाहिँ एकदमै घातक हुनसक्दछ भनेर भने हामीले बुझ्नुपर्छ. तर यो भन्दा पनि म के भन्न चाहन्छु भने हामीले मानसिक रोगमा स्ट्रेस दिइरहँदाखेरि मानसिक रोग लागेका सबैजना फेरि आत्महत्याको बारेमा सोच्ने, सबैजनाले आत्महत्याको प्रयास गर्ने त्यसो पनि हुँदैन होइन. योभन्दा भन्दा के पनि एउटा छ भने हाम्रो समुदायमा मानस आत्महत्याको चाहिँ एउटा ट्याबुकै रूपमा छ. अब भनौँ न कोही मान्छेले जुन प्रकारको सहानुभूति क्यान्सर लाग्दाखेरि या मुटुको रोगबाट ग्रस्त हुँदाखेरि पाउँछ, मानसिक समस्या चाहिँ छ भनेर भनेदेखि उसले खुलेर मलाई यस्तो समस्या छ भनेर भन्ने अझै पनि त्यो अवस्था छैन. यो हाम्रो नेपाली समुदायमा मात्र होइन कि त्यो कुनै डिग्रीमा मेन स्ट्रिम अस्ट्रेलियन समुदायमा पनि छ होइन. अनि जुन हिसाबले तपाईँको कसैको भनौँ न भगवान्ले गरोस् कसैको पनि हत्या नहोस् तर कसैको घरमा हत्या भएको छ अथवा कोही अरू कारणले गर्दाखेरि मृत्यु भएको छ, त्यो तुलनामा मानसिक अब भनौँ आत्महत्याको कारणले गर्दाखेरि कसैले मृत्युवरण गरेको छ भनेदेखि उसको घरमा उसको परिवारले पाउने जुन सिम्पति छ उसको बारेमा जुन कहिलेकाहीँ मिडियामा पनि आउँछ त्यो चाहिँ अलिक फरक प्रकारले आउँछ. त्यसले गर्दाखेरि पनि यसप्रति भएको जुन स्टिग्मा हो त्यो चाहिँ क्रमिक रूपमा कम भए तापनि अझै पनि निकै बढी मात्रामा छ. हेर्नुहोस्
हजुर, यही विषयमा चाहिँ मैले प्रश्न सोध्न चाहेँ होइन. जस्तै अब तपाईँले भन्नुभयो त्यो दिने सहानुभूति नै अर्कै प्रकारको हुन्छ, या त अब कस्तो पनि देखेको छ भने यदि कसैको त्यसरी ज्यान गएको छ भने अब त्यस्तो नि गर्ने हो, त्यस्तो नि गर्नु पर्थ्यो, यति धेरै मान्छे त थियो, हुन्छ नि यस्तो जान्ने बुझ्ने मान्छेले नि यस्तो गर्छन् भन्ने त्यस्ता पनि सुन्न सकिन्छ होइन. अब त्यस्तो विषयमा चाहिँ के भन्न सकिन्छ, जस्तै फेरि सहानुभूति दियो भने अरू अरू मान्छेहरूले पनि ए यस्तो त गर्नु हुँदो रहेछ भन्ने जस्तो सिक्छन् भन्ने नि डर हुन्छ कि कस्तो हुन्छ त्यो चाहिँ.
यो जुन मिडियामा आत्महत्या सम्बन्धी सूचना आउँदाखेरि त्यसले गर्दाखेरि अरू मान्छेहरू पनि आत्महत्या गर्न उत्प्रेरित हुन्छन् भनेर भन्ने एउटा कन्सेप्ट हो. हेर्नुहोस् होइन, त्यसलाई चाहिँ पहिलेदेखि नै कपी क्याट सुसाइड भन्ने तपाईँले सुन्नु भएको छ कि छैन. कसैले गर्यो स्पेसली सेलिब्रिटीहरूले गर्दाखेरि चाहिँ त्यही प्रकारका आत्महत्याका टेन्डेन्सीहरू बढ्ने गरेको भनेर भन्ने एक प्रकारका इन्फर्मेसनहरू छन् होइन. तर त्यो भन्दा भन्दै पनि तपाईँको कस्तो भनेदेखि त्यो कारणले गर्दाखेरि फेरि परिवारलाई जुन दिने सहानुभूति छ त्यसलाई चाहिँ सँगसँगै तुलना गर्नु हुँदैन. अब मिडियाले सुसाइडलाई कभर गर्ने त्यो कुनै प्रकारका गाइडलाइनहरू पनि बनेका छन्, तपाईँ पत्रकारहरू तपाईँहरूले पनि त्यसको बारेमा एक्सप्लोर गर्न सक्नुहुन्छ है. अस्ट्रेलियामा पनि छ त्यसको बारेमा. तर अब हामीले फेरि के पनि देखेका छौँ भनेदेखि अब नेपालमा आत्महत्या गर्ने मान्छेको बारेमा अलिकति मजाक जस्तो किसिमले चाहिँ अथवा भनौँ न गर्लफ्रेन्डले धोका दिएपछि भनेर डट डट गरेर त्यस्तो प्रकारले चाहिँ अब कसैले होइन हम फालेर मरेको भनेर त्यसलाई अलिकति ड्रामाटाइज गर्ने हिसाबले त्यस्तो पनि देखाएको देखिन्छ. त्यसले गर्दाखेरि अब अर्को मान्छेलाई उत्प्रेरित गर्ने त्यस्तो समाचारले भनेर भन्दा पनि त्यो जुन बाँचेको मान्छे छ त्यसमा के मानसिक असर पर्छ उसको परिवारको मान्छेमा हामीले त्यो चाहिँ सोच्नु पर्दछ. र अझै पनि भनौँ न मर्ने मान्छे चाहिँ एउटा कावड मान्छे थियो अथवा लाक्षी थियो भनेर भनौँ न, लाची मान्छे थियो, बलियो मनको चाहिँ निर्बल मान्छे थियो, त्यसकारण उसले त्यस्तो प्रकारले कायरतापूर्वक मृत्युवरण गर्यो भनेर भन्ने त्यस्तो कुराहरू हामी सुन्न त सुन्छौँ. तर हामीले के बुझ्नुपर्छ भने त्यसरी हामीले मरिसकेको व्यक्तिको बारेमा कमेन्ट गर्दाखेरि उसको घर परिवारको मान्छेहरूलाई बाँचेको मान्छेलाई कस्तो असर पर्छ भनेर भन्ने कुरा चाहिँ सोच्नुपर्छ. किन मर्न त मर्ने त मरिसक्यो, नमरेको हुन्थ्यो त्यो कुरा आफ्नो ठाउँमा छ होइन. त्यो साह्रै दुःखद घटना घट्यो तर अब त्यसले गर्दाखेरि बाँचेको मान्छे कुन पीडाबाट बसिरहेका छन् र त्यसलाई चाहिँ हामीले वर्णन नदिनको लागि कसरी हामीले शब्दका प्रयोगहरू गर्दाखेरि होस गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सोच्नु पर्दछ।
हजुर, अब त्यही विषयमा चाहिँ अब यदि कोही व्यक्तिले त्यसरी आफ्नो नजिकको कोही मान्छे त्यसरी गुमाउनु भएको छ भने हामीले चाहिँ कसरी चाहिँ सहानुभूति देखाउन सक्छौँ? जस्तै कसैलाई अब केही समय कुरा गर्न मन नलाग्ने होला, अनि हामीलाई फेरि कसरी मद्दत गर्ने भनेर एउटा हुन्छ नि अप्ठ्यारो लाग्ला, या त अब फर इक्जाम्पल आफू नै पनि त्यस्तो आफ्नै कोही नजिक व्यक्ति त्यसरी गुमेको भए पनि कसरी आफ्नो त्यो मेन्टल इमोसनल त्यो ट्रमा या सक हुन्छ नि त्यो चाहिँ कसरी डिल गर्न सकिन्छ त्योसँग चाहिँ?
अब यसमा तपाईँले मलाई दुईवटा प्रश्न गर्नुभयो होइन। एउटा चाहिँ कसैको घरमा आत्महत्याद्वारा कसैको मृत्यु भएको छ भने उनीहरूलाई कसरी सपोर्ट गर्ने भन्ने एउटा कुरा भयो भनेदेखि, आफ्नै घर परिवारमा त्यस्तो हुँदा आफूले आफूलाई कसरी म्यानेज गर्ने भन्ने कुरा भयो है। अब जुन पहिलो अवस्था छ त्यसमा के भयो, हेर्नुहोस्, यो शोकमा सहायता गर्दाखेरि सधैँभरि गएर केही बोल्नैपर्छ भनेर भन्ने पनि छैन है। तपाईँ उसको त्यस व्यक्तिको घरमा गएर तपाईँ चुप्प लाएर बसेर पनि भनौँ न सहायता अथवा सपोर्ट दिन सक्नुहुन्छ। तपाईँको प्रेजेन्स नै एउटा ठुलो सहायताको कुरा हुनसक्दछ बोली भनेर भन्दा पनि, र हामी तिम्रो साथमा छौँ, तिम्रो पीडा हामी बुझ्द छौँ, के पर्यो भनेर भनेदेखि हामी अभाइलेबल छौँ, कुरा गर्न लाग्यो भनेदेखि हामीलाई फोन गर्नु भनेर त्यसरी कुरा गर्ने गर्न सकिन्छ। हरे किन त्यस्तो गर्यो होला, कस्तो चाहिँ कायर भनेर त्यो प्रकारले हरे किन गर्यो होला भन्नेसम्म त ठिकै छ, तर कस्तो कायर रहेछ, यस्तो नगरेको भए हुन्थ्यो, अब त्यो भन्ने क्रममा हामीले जुन मर्ने मान्छे हो उसप्रति डिसरेस्पेक्ट अथवा ऊ कायरतापूर्वक उसले त्यसो गर्यो, उसले चाहिँ अब भनौँ न त्यहाँ कुनै पनि प्रकारको नेगेटिभिटी अथवा क्रिटिसिजम चाहिँ नगर्दा राम्रो, बस तपाईँको प्रेजेन्स र चाहिँ सपोर्टको एउटा प्लेस भनौँ न त्यो नै सबभन्दा उत्तम हुन्छ जस्तो मलाई लाग्छ। एउटा कुरा त्यो होइन, अब आफ्नो घर परिवारमा अथवा आफ्नै कोही नजिकको मान्छेको आत्महत्या हुँदाखेरि त त्यो एउटा एकदम सकको अवस्था हुन्छ होइन। त्यो सक भनेको चाहिँ अब कुनै भनौँ न त्यसमा सुरुमा एउटा विश्वासै लाग्दैन, ऊ मर्यो र भनेर भन्ने, अथवा चाहिँ एकदम नम जस्तो भने इन्तुन चिन्तुको अवस्था हुन्छ, अनि त्यसपछि बिस्तारै मनमा एकदमै उदासीपनाको कडा प्रकारको उदासीपना हुने, अनि त्यसपछि खान नरुच्ने, के पनि गर्न मन नगराउने, कोहीसँग पनि बोल्न नलाग्ने, निन्द्रा पनि नलाग्ने, त्यो अवस्थाबाट हामी गुज्रिन्छौँ। यो शोकको नै चरणहरू हुन् अनि बिस्तारै त्यो चाहिँ रिजल्भ हुँदै जान्छ। त्यो क्रममा आत्महत्याद्वारा आफ्नो नजिकको कोही मान्छे मरेको छ भने उप्रति रिस पनि उठ्न सक्दछ होइन, अथवा मैले चाहिँ के गरेँ अथवा मैले के नगरेको भए अथवा के गरेको भएदेखि चाहिँ उसले आत्महत्या गर्दैन थियो कि भनेर आफैमा दोष दिने त्यो पनि सोचाइ डेभलप हुन सक्दछ है। अब त्यस्तो अवस्थामा आफ्नो नजिकको मान्छेहरूसँग सपोर्ट लिएर, अब अस्ट्रेलियाको कन्टेक्स्टमा त भनौँ न सबभन्दा अघि पनि मैले भने आफ्नो जेनरल प्र्याक्टिसनरसँगै गएर कुराकानी गरेर मेरो घरमा यस्तो पर्यो भनेर चाहिँ छलफल गरेर सपोर्टको लागि पनि, अब जस्तै त्यहाँ भनौँ न विभिन्न प्रकारका मनोविज्ञहरू ग्रिफ काउन्सिलरहरू पनि हुन्छन्, उनीहरूले पनि सहायता गर्न सक्दछन्, र त्यसपछि बिस्तारै तेस्रो चरणमा चाहिँ त्यसलाई चाहिँ अब फेज अफ रिजोल्युसन भनिन्छ होइन, त्यसमा बिस्तारै चाहिँ हाम्रो मनोवैज्ञानिक प्रक्रिया लस पछिको भनौँ न सक, त्यसपछि अब डिप्रेसिभ फेज, त्यसपछि रिजोल्युसन, त्यसमा बिस्तारै पढ्दै जाने हुन्छ। त्यो चरणको बारेमा आफूले पनि जानकारी हुँदाखेरि अब आफूलाई भनौँ न पहिलो या दोस्रो फेजमा हुँदाखेरि यो चाहिँ अब नजिकको मान्छेको यस्तो प्रकारको ट्रोमाटिक डेथ हुँदाखेरि अथवा अनएक्सपेक्टेड डेथ हुँदाखेरि चाहिँ यो नर्मल प्रोसेस नै हो भनेर आफूले बुझ्नु पर्दछ।
हजुर हजुर, अनि अर्को प्रश्न चाहिँ मैले के सोध्न चाहेँ भने अब हामीले यो विशेष गरी अब युवा युवा उमेर समूहका बारेमा कुरा गर्नुपर्दा चाहिँ अभिभावकहरूले चाहिँ आफ्ना बालबालिकालाई यो विषयमा कुन हिसाबले ज्ञान दिन सक्छन् कुन हिसाबले ज्ञान दिन सक्छन् त या त अब कोही आफ्नो यस्तो युवा अवस्थामा भएका बालबालिका या अब जुनसुकै उमेरको भए पनि त्यस्तो थटहरू कोही को आइरहेको छ भने चाहिँ त्यसलाई जस्तै तपाईँले भन्नुभयो नि त्यो डिसमिसिभ अप्रोच लिनुभन्दा चाहिँ अर्को कुन हिसाबले अप्रोच गर्न सकिन्छ अभिभावकहरूले चाहिँ?
हामीले डिसमिसिभ अप्रोच लिन पनि भएन र एकदम आत्तिन पनि भएन है। यदि अब आफ्नो बच्चा बच्ची झोक्रा लागिरहेको छ, लामो समयदेखि उसको व्यक्तित्वमा परिवर्तन भएको छ भनेर भनेदेखि उसलाई एकदम माया गरेर, के भयो बाबु नानी, केही कुरा छ कि मैले गर्न सक्ने, यदि अब तिमी मलाई मसँग कुरा गर्न तिमीलाई अप्ठ्यारो छ भनेदेखि, अब स्कुलमा छ भने यताले स्कुलको काउन्सिलरसँग कुरा गर्ने हो कि, अथवा चाहिँ तिमी त्यस्तै भन्छौ भने म डाक्टर कहाँ जा लग्छु, तिमी आफै चाहिँ कन्फिडेन्समा कुरा गर न त भनेर भन्ने, यदि व्यक्तित्वमा परिवर्तन छ भनेदेखि त्यसरी कोसिस गर्नुपर्छ होइन। अनि अब त्यो भनेको विभिन्न कारणले गर्दा हुनसक्छ। अब यो चाहिँ एउटा ब्रोडली हामीले समस्या चाहिँ त्यहाँ छ, यो टेम्पोररी समस्या पनि हुनसक्छ, लङ टर्म समस्या पनि हुनसक्छ भनेर आइडेन्टिफाई गरेको अवस्था हो है। त्यसमा अब हामीले चाहिँ कस्तो कहिले कि हामी के भन्छौँ भनेदेखि, ए के नेगेटिभली सोचिरहेको, पोजिटिभ सोच न भनेर भन्छौँ, त्यो पनि डिसमिसिभ अप्रोचको चाहिँ एउटा अर्को एक्सटेन्सन हो कि। अब किनभनेदेखि एउटा कठिन मनस्थितिमा भएको मान्छेले अर्को मान्छेले चाहिँ अर्को तरिकाले सोच भनेर भन्दैमा त्यसरी तत्कालै स्विच अफ गरेर अर्को किसिमले आफूलाई स्विच अन गर्न सक्ने अवस्था नहुन पनि सक्दछ, हुँदैन प्रायः जस्तो अवस्थामा। अनि अब यदि अब भनौँ न तपाईँको छोराछोरी चाहिँ अस्ट्रेलियामा छन्, तपाईँहरू चाहिँ नेपालमा हुनुहुन्छ भनेर भनेदेखि उनीहरूलाई प्रेसर पनि धेरै दिन हुँदैन, अब पढाइको प्रेसर होला अथवा फाइनेन्सियल प्रेसरहरू होला, अब त्यो कुरामा एकदम सजग हुनुपर्दछ। अनि त्यसपछि अब कति मान्छेहरू चाहिँ तत्काल परेको ठुलो तनावबाट भनौँ न बा आमालाई सेयर गर्न चाहँदैनन्, त्यो कुरा बिल्डअप हुँदै जान्छ, आफ्नो बच्चा बच्चीहरूसँग एउटा ट्रस्टफुल रिलेसनसिप डेभलप गरेर तिमीलाई केही अप्ठ्यारो पऱ्यो भनेदेखि, कुनै प्रकारका नकारात्मक कुराहरू आयो भनेदेखि मसँग सेयर गर है, म तिमीलाई एकदमै नन जजमेन्टल हिसाबले कुनै पनि प्रकारले दोष नदिकन, तैँले किन यसो गरिस् त भनेर चाहिँ नभनिकन चाहिँ म तिमीलाई तिम्रो कुरा सुनेर तिमीलाई हेल्प गर्ने कोसिस गर्छु भनेर त्यस्तो प्रकारको कम्युनिकेसन लाइन भयो भनेर भनेदेखि नि बच्चाहरूलाई अथवा चाहिँ भनौँ न आफ्ना चाहिँ किशोर किशोरी छोराछोरीहरूलाई या हुर्केका छोराछोरीहरूलाई पनि तपाईँसँग एउटा आफूलाई गाह्रो परेको अवस्थामा सेयर गर्न सक्ने अवस्था हुन्छ जस्तो मेरो चाहिँ त्यो सल्लाह हो।
हजुर, अनि अब यस्तो समस्या आउनुभन्दा अगाडि नै अवेरनेस चाहिँ कसरी क्रिएट गर्न सक्नुहुन्छ अभिभावकहरूले, जस्तै सर्टन उमेर पुगेपछि यसको बारेमा ज्ञान दिन थाल्ने हो कि, या त घरमा यस्तो बारेमा कन्भर्सेसनलाई नर्मलाइज गर्ने हो कि, त्यो चाहिँ कस्तो गर्न सकिन्छ?
सबभन्दा पहिला कुरा अब हेर्नुहोस्, अब दुर्घटना अथवा आत्महत्या स्ट्याटिस्टिक्सको पर्सपेक्टिभबाट हेर्ने भएदेखि यो हाम्रो समाजमा रेगुलरली नै भइरहने कुराहरू हुन् होइन। सडक दुर्घटना पनि चाहिँ तपाईँको विभिन्न कारणले गर्दा हुन्छ, बाटोमा खाल्टो खाल्टी परेको कारणले गर्दा होला, ड्राइभर निदाएर होला, अथवा ड्राइभरको स्किलको कारणले गर्दा होला, अथवा गाडीको समस्या ब्रेक फेल भएर होला, अथवा कहिलेकाहीँ मौसमको कारणले गर्दा होला। जसरी तपाईँको दुर्घटना मल्टिफ्याक्टोरियल हुन्छ, त्यसै गरी आत्महत्या पनि मल्टिफ्याक्टोरियल हुन्छन् र समाजमा भइ नै रहने कुराहरू हुन् है। त्यसकारण यस्ता कुराहरू भएको अवस्थामा डिसमिस नगरिकन त्यस अब हामीले चाहिँ भनौँ न आफ्नो छोराछोरीलाई चाहिँ केही पऱ्यो भने भनेर भन्नु भन्ने, तर कोही अर्को मान्छेको त्यस्तो सुन्दाखेरि चाहिँ त्यसलाई एकदमै क्रिटिकल हिसाबले अथवा डिसमिसिस हिसाबले कमेन्ट गर्ने गर्यो भनेर भनेदेखि त्यो चाहिँ कस्तो त्यसले राम्रो वातावरण कम्युनिकेसनको लागि उत्पन्न गर्छ जस्तो मलाई लाग्दैन। मेरो विचारमा यो चाहिँ कुनै पनि मान्छेको परिवारमा, कुनै पनि मान्छेको समाजमा हुनसक्ने कुरा भएको कारणले गर्दाखेरि, जसरी हामी गाडीको कुरा गर्दाखेरि ल यो कुराहरूमा ध्यान दिनु है भनेर भनिन्छ, त्यही हिसाबले मानसिक स्वास्थ्य, म आत्महत्या पनि भनेर भन्दिनँ, मानसिक स्वास्थ्यको बारेमा चाहिँ हामीले प्र्याक्टिकल भएर अहिले समाजको स्थिति अनुसार स्ट्याटिस्टिक्सको बारेमा बुझेर पढे लेखेका मान्छे हाम्रो समाजमा धेरै छन् होइन, यसरी छलफल गर्दाखेरि र कहिलेकाहीँ तिमीहरूमा पनि यस्तो कुरा भयो भनेदेखि चाहिँ अब यसलाई अगाडि बढ्न नदिनको लागि, यसलाई त समयमै निराकरण गर्नको लागि चाहिँ बाबु नानी यो छलफल गर्नुपर्छ, समयमै उपचार गर्नुपर्छ होइन भनेर, यसलाई यस्ता समस्याहरू यस्तो रिस्कलाई बढाउने जुन कुराहरू हुन् तिनीहरूलाई मिनिमाइज गर्नुपर्छ, तनाव कसरी व्यवस्थापन गर्ने, दुर्व्यसनहरूबाट कसरी चाहिँ टाढा रहने, अब कुनै पनि प्रकारका मानसिक समस्याहरू सुरु भएको अवस्थामा विशेष गरी फ्यामिली हिस्ट्री छ भनेर भनेदेखि तिनीहरूमा स्लाइटली बढी रिस्क हुने भयो होइन, अब त्यस्तो अवस्थामा कसरी चाँडैभन्दा चाँडै हामीले आफूलाई सहायता लिनको लागि अगाडि बढाउने, ती कुराहरू परिवारमा छलफल गर्नु त साह्रै राम्रो हो।
र श्रोताबिन तपाईँहरूले भर्खर सुन्नुभयो आत्महत्या नियन्त्रण सम्बन्धी यो विस्तृत कुराकानी हामीले मेलबर्न निवासी मानसिक रोग विशेषज्ञ डाक्टर अनुपम पोखरेलसँग गरेका थियौँ। यस्तै अन्य सामग्रीहरूको लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ। र जाँदा जाँदै यदि तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ र मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइनलाई 1311114, सुसाइड कलब्याक सर्भिसलाई 1300659467 र 5 वर्षदेखि 25 वर्षका व्यक्तिहरूको लागि किड्स हेल्पलाइन पनि उपलब्ध रहेको छ। त्यसलाई 1800551800 डायल गरी सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि उनीहरूको वेबसाइट beyondblue.org.au तथा lifeline.org.aumा पनि जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी कुनै आपतकालीन अवस्था रहेको छ भने तुरन्तै 000 अर्थात् 000 सम्पर्क गरी मद्दत माग्न सक्नुहुन्छ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।